नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
एमाले 109 र काङ्ग्रेस 100 वटा स्थानीय तहको प्रमुखमा विजयी। पोखरामा विवादका कारण मतगणना रोकियो। भरतपुर र काठमाडौँमा एमाले, ललितपुरमा काङ्ग्रेस अघि।
जुम्लाको चन्दननाथको मेयर र उपमेयर दुवैमा महिला विजयी भएपछि स्थानीय बासिन्दामा खुसियाली। जिल्लामा उज्यालो भित्राउने योजनासहित काम गर्ने प्रतिबद्धता।
मैले उज्यालो नगर र एउटा सुन्दर नगरको परिकल्पना गरेको छु र मेरो गुरु योजना पनि छ।
काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया 14 गतेदेखि शुरू हुने। आफैले शिलान्यास गर्ने भन्दै तयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन।
इरानका राष्ट्रपति हसन रौहानी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित। मतदान सकिएको 18 घण्टा पनि नपुग्दै 4,12,00,000 मत गनेर नतिजा सार्वजनिक।
र स्पेनिस ला लिगा फुटबलमा आज राति स्पोर्टिङ जियोन र रियल बेटिस बीच खेल हुँदै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्नेर चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पहिलो चरणमा चुनाव भएका 283 मध्ये अहिलेसम्म 262 स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। अब 21 ठाउँको नतिजा मात्रै आउन बाँकी छ। अहिलेसम्म 109 वटा स्थानीय तह जितेको नेकपा एमाले पहिलो स्थानमा छ। नेपाली काँग्रेसले 100 वटा र नेकपा माओवादी केन्द्रले 46 स्थानीय तहमा जितेका छन्। 3 गाउँपालिकामा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने नयाँ शक्ति, राप्रपा, नेपाल मजदूर किसान पार्टी र जनमोर्चाले पनि 1-1 ठाउँमा जितेका छन्। पछिल्लोपल्ट प्राप्त नतिजा अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकामा मेयरमा एमालेका राजेन्द्र रमण खनाल विजयी हुनुभएको छ भने उपमेयरमा माओवादी केन्द्रकी कविता ढुङ्गाना विजयी हुनुभयो। काभ्रेको नवबुद्ध नगरपालिकाको मेयरमा एमालेका टंकप्रसाद शर्मा र उपमेयरमा एमालेकी रमादेवी तामाङ विजयी हुनुभएको छ। चितवनको राप्ती नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रभा बराल र उपमेयरमा एमालेका इमान सिंह लामा विजयी हुनुभएको छ। चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका खुम नारायण श्रेष्ठ गोपी र उपप्रमुखमा एमालेकी कमला भट्टराई विजयी हुनुभएको छ। यस्तै सल्यानको शारदा नगरपालिकाको मेयरमा काँग्रेसका सुरेश अधिकारी र उपमेयरमा साबित्रा बस्नेत विजयी हुनुभयो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेसका देव कुमारी सुवेदी मेयरमा र एमालेबाट मोहन माया ढकाल उपमेयरमा विजयी हुनुभएको छ।
यस्तै लमजुङको राईनाश नगरपालिकाको मेयरमा एमालेका सिंहबहादुर थापा र उपमेयरमा काँग्रेसकी धनकुमारी गुरूङ विजयी हुनुभएको छ। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको अध्यक्षमा एमालेका भूपेन्द्र श्रेष्ठ र उपाध्यक्ष अध्यक्षमा एमालेकै दुर्गा नेपाल विजयी हुनुभएको छ। धादिङको नीलकण्ठ नगरपालिकाको प्रमुखमा नेपाली कंग्रेसका भीमप्रसाद ढुङ्गाना र उपप्रमुखमा माओवादी केन्द्रका मनराज भण्डारी विजयी हुनुभएको छ।
काभ्रेको देवपुर मण्डन नगरपालिकाको प्रमुखमा एमालेका टोकबहादुर वाइवा र उपप्रमुखमा एमालेकै निर्मला साई विजयी हुनुभएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ र उपाध्यक्षमा काँग्रेसकी सीता पराजुली खड्का विजयी हुनुभयो। पोखरामा भने फर्जी मत भेटिएको आरोप लगाउँदै एमाले बाहेक अरू दलका प्रतिनिधि बाहिरिएपछि सबै वडाको मतगणना स्थगित भएको छ। 1400 भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै अरू दलका प्रतिनिधि बाहिरिएका छन्। 33 वडा रहेको पोखरा लेखनाथ महानगरपालिकाको 14 वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको थियो। 14, 16, 17, 18 र 19 नम्बर वडाको मतगणना जारी थियो। त्यो मतगणना बीचमा नै रोकिएको छ। मतगणना स्थगित हुनु अघि पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार मानबहादुर जीसीले 20,765, माओवादीसँग तालमेल गरेका काँग्रेसका रामजी कुँवरले 18,895 मत ल्याउनु भएको छ।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा सिलबन्दी गरिएको छ। आज चाँगुनारायण नगरपालिका 4 मतगणना सम्पन्न गरेर बिहान 7 बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रेस, रापरपा र नेमकीपाले विवाद निकालेपछि दिनभर मतगणना हुन सकेन। त्यसपछि मतगणना अनिश्चितकालका लागि रोकिएको छ।
मतगणना भइरहेका महानगरपालिका मध्ये भरतपुर र काठमाडौँमा एमाले तथा ललितपुरको मेयरमा काँग्रेसले अग्रता कायम राखेको छ। काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर साक्यले आफ्नो अग्रता कायम राख्नु भएको हो। उहाँले 19,592, काँग्रेसका राजुराज जोशीले 13,587 मत पाउनु भएको छ। विवेकशील नेपालीकी रन्जु न्यौपानेले 7,786, साझा पार्टीका किशोर थापाले 5,812, माओवादी केन्द्रका सर्वोत्तम डंगुलले 2,226 मत ल्याउनु भएको छ। उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्कीले अग्रता लिइरहनु भएको छ। यस्तै ललितपुर महानगरपालिकाको मेयरमा काँग्रेसका चिरीबाबु महर्जनले 16,613 मत ल्याएर अगाडि अग्रस्थानमा हुनुहुन्छ भने एमालेका हरिकृष्ण बेन्जनकार 14,901 मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ। भरतपुर महानगरपालिकामा एमाले उम्मेद्वार देवी गेवालीले 16,145 मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी रेणु दाहालले 15,675 मत प्राप्त गर्नुभएको छ।
कर्णालीको सदरमुकाम मानिने जुम्लाको चन्दननाथ नगरपालिकामा पुरूषलाई उछुन्दै महिलाहरू मेयर र उपमेयरमा भारी मतले विजयी भएका छन्। मेयरमा काँग्रेसकी कान्तिका सेजुवाल र उपमेयरमा नेकपा माओवादी केन्द्रकी अप्सरा नेउपाने विजयी भएपछि स्थानीय बासिन्दामा खुसियाली समेत छाएको छ। जुम्लाबाट उज्यालो सहकर्मी नेत्र शाहीको रिपोर्ट।
जुम्लाको चन्दना नगरपालिकाको मेयरमा काँग्रेसका कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रका अप्सरा नेउपाने विजय भए लगत्तै खुसियाली छायो। हातमा झण्डा बोकेका कार्यकर्ताहरूले बाजा गाजा नारा जुलुससँगै अबिर यात्रा गरे। 20 वर्षपछि प्रतिनिधि चयन गर्न पाएको खुसियाली त छँदै थियो, साथमा देशमै पहिलो पटक महिलालाई मेयरमा चुन्न पाएको अर्को खुसी पनि चन्दनाथवासीलाई थपिएको छ। काँग्रेसका तर्फबाट उहाँका श्रीमान पूर्व सभापति मानव सेजुवालको 2070 साल फागुन 4 गते विमान दुर्घटनामा निधन भएपछि कान्तिका राजनीतिमा प्रवेश गर्नुभएको थियो। नागरिकको विश्वास अनुसार अब आफ्नो नगरलाई नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ देशकै पहिलो मेयर बन्न सफल कान्तिका सेजुवाल।
भावी योजना मैले उज्यालो नगर र एउटा सुन्दर नगरको परिकल्पना गरेको छु र मेरो गृह योजना पनि छ। 10 बुदाहरू छन्। 10 एजेन्डाहरू भित्र चाहिँ विभिन्न एक्टिभिटिजहरू क्रियाकलापहरू छन्। त्यही अनुसार चाहिँ म अगाडि बढ्छु। पनि हामीमा आएको जिम्मेवारी कर्तव्य निष्ठ भएर जवाबदेहिता भएर पारदर्शिता भएर हामी यसलाई चाहिँ सही ढंगले नगरलाई अगाडि बढाउनमा पहल गर्छौं जस्तो लाग्छ।
चन्दननाथ नगरपालिकाको उपमेयरमा चुनिएकी अप्सरा नेउपानेसँग पनि चन्दननाथलाई समृद्ध बनाउन दत्तचित्त भएर लाग्ने उहाँको योजना छ। उहाँ पनि विभिन्न राजनैतिक परिवर्तन, सशस्त्र युद्ध हुँदै महिला पनि नेतृत्वमा पुग्नु सहर्षको विषय भएको बताउनुहुन्छ।
जो पुरानो संस्कार महिला केही पनि गर्न सक्दैनन् भन्ने छाप थियो त्यसलाई मेटाउँदै यो नगर चन्दन नगरपालिकाका जनसमुदायहरूले पनि हामीलाई विश्वास गरेर मेयरमा पनि महिलालाई र उपमेयरमा पनि महिलालाई विजय गराउनु भएको छ।
चुनावको नतिजासँगै नगरवासी पनि उस्तै खुसी भएका छन्। देशभरि नै आफ्नो नगरपालिकाको परिणामले राम्रो सन्देश दिन सकेकोमा उनीहरू खुसी देखिन्छन्। चन्दना नगरपालिका 10 विशा रोकाया,
यसमा हामी निकै खुसी छौ। इतिहासमै महिलाहरू यो स्थानमा पुग्नु भएको छ। जुम्लामा छोरा जन्मे खुसी हुने र छोरी जन्मे दुखी हुने परम्परालाई उहाँहरूले चिरी दिनु भएको छ। अब उहाँहरूले उदाणी बनेर राम्रो काम गर्नुहुनेछ भन्ने हामी जुम्लीवासीको अपेक्षा रहेको छ।
परिणामले महिलालाई मात्र होइन पुरुषलाई पनि खुसी बनाएको छ। चन्दननाथ नगरपालिका 4 ज्येष्ठ नागरिक तथा चन्दननाथ गाविसका पूर्व अध्यक्ष तीर्थराज भारती,
निर्वाचन हुँदाखेरि हामीलाई साह्रै खुसी लागेको छ। त्यसमा पनि हाम्रो पिछडिएको जिल्लामा नगरपालिका रह्यो, नगरपालिकामा 2 महिलालाई हामीले अब जुन पार्टीबाट आए पनि हामीले सहस्त्र स्वीकारेर जितायौं र पुरुषभन्दा महिलाले काम गर्छन् कि भन्ने एउटा ज्येष्ठ नागरिकको हैसियतले र तत्कालीन गाउँ विकासको अध्यक्षको नाताले आशावादी छौँ।
जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख र उपप्रमुखमा 9 जना महिला र 7 जना पुरुष विजय भएका छन्। कर्णाली अञ्चलकै पहिलो नगरपालिका चन्दनाथले देशमै पहिलो महिला मेयर चुनेर उदाहरण त पेश गर्यो नै, अब यस्तै उदाहरणले काम पनि गरेर सबैको ध्यान तानोस् भन्ने जुम्लाका नागरिकको अपेक्षा छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा चुनावी खबरसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1,500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले 109 र कांग्रेस 100 वटा स्थानीय तहको प्रमुखमा विजयी, पोखरामा विवादका कारण मतगणना रोकियो, भरतपुर र काठमाडौँमा एमाले, ललितपुरमा कांग्रेस अघि, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर र उपमेयरमा महिला विजय भएपछि स्थानीय बासिन्दामा खुसियाली, जिल्लामा उज्यालो भित्र्याउने योजनासहित काम गर्ने प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भक्तपुर नगरपालिकाका 10 वटै वाडामा वाडा अध्यक्ष सहित नगर प्रमुख तथा उपप्रमुख जितेको नेपाल मजदूर किसान पार्टीले आज विजय र्याली निकालेको छ। र्यालीलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका सबै प्रतिबद्धता पूरा गर्दै भक्तपुरलाई नमूना शहर बनाउने बताउनुभयो। उहाँले भक्तपुर नगरलाई सांस्कृतिक शहर घोषणा गर्ने, खोप कलेजलाई विश्वविद्यालयका रूपमा विस्तार गर्ने, सम्पदा र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने, मनोहरा खोलाको फोहोर व्यवस्थापनका लागि पानी उपचार पद्धतिको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भक्तपुर नगरपालिकाको प्रमुखमा प्रजापति र उपप्रमुखमा नेमक किपाकै रजनी जोशी विजयी हुनुभएको थियो।
नुवाकोटको लिखु गाउँपालिका 1 को वडा सदस्य चयन भएको 2 दिन पनि नबित्दै 1 जनाको निधन भएको छ। नवनिर्वाचित वडा सदस्य 49 वर्षका ठाकुर लामिछानेको हृदयघातका कारण आज निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। खानीगाउँमा रहेको घर नजिकैको मन्दिरबाट फर्किने बित्तिकै घरभित्र ढलेका लामिछानेलाई परिवारका सदस्यले उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको हो।
नेकपा एमाले पहिलो चरणको चुनावमा धाँधली र गुण्डागर्दी भएको भन्दै संसदीय छानबिन गर्न माग गरेको छ। आज बसेको एमाले स्थायी समितिको बैठकले पहिलो चरणको चुनावमा सत्तापक्षले धेरै नै धाँधली गरेको आरोप लगाउँदै संसदीय समिति मार्फत छानबिनका लागि माग गरेको हो। बैठकले आउँदो 31 गते हुने चुनाव अघि संविधान संशोधन हुन नसक्ने भन्दै सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन पनि माग गरेको छ।
नयाँ शक्ति नेपाल पार्टीले भने स्थानीय तहको पहिलो चरणको चुनावमा पाएको मतका आधारमा आफ्नो उपलब्धिलाई कम आँक्न नमिल्ने बताएको छ। पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले विज्ञप्ति निकालेर यो स्थानीय तहबाट पार्टीको यात्रा बल्ल शुरू भएको र यसले सम्भावनाका अनन्त क्षितिज उग्रिएको बताउनु भएको हो। भरपर्दो नयाँ विकल्प नपाएसम्म मतदाता पुरानै शक्तिलाई रोज्न बाध्य हुन्छन् भन्ने कुरा चुनावले सिकाएको भन्दै उहाँले नयाँ राजनीतिक संस्कार र प्रणाली स्थापना गर्ने यात्रामा निरन्तर लागिरहने पनि बताउनु भएको छ।
दोस्रो चरणमा स्थानीय तहको चुनाव हुने 43 जिल्लामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यी जिल्लामा चुनावका लागि आवश्यक सामान यसअघि नै पुर्याइसकिएको छ। आयोगले दोस्रो चरणको चुनावमा सुरक्षा व्यवस्थालाई बढी प्रभावकारी बनाउन प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूसँग छलफल पनि गर्ने भएको छ। स्थानीय तह निर्वाचनका लागि गठन गरिएको उच्च स्तरीय सुरक्षा समितिको आज बसेको बैठकपछि निर्वाचन आयुक्त सुधीर कुमार शाहले राजनैतिक दलका कार्यकर्ता र समर्थकलाई नियन्त्रित भएर क्रियाकलाप गर्न शीर्ष नेताले निर्देशन दिनुपर्ने बताउनुभयो। त्यसका लागि शीर्ष नेतासँग परामर्श गर्न लागि उहाँले जानकारी दिनुभयो।
काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया 14 गतिदेखि शुरू हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यो आयोजनाको शिलान्यास गर्ने हुनुभएको हो। प्रधानमन्त्री प्रचण्डले आफैले आयोजनाको शिलान्यास गर्ने र प्रक्रिया अगाडि बढ़ाउने लक्ष्यका साथ आवश्यक तयारी गर्न सम्बन्धित सरकारवाला निकायलाई निर्देशन दिनुभएको छ। उहाँले आफू प्रधानमन्त्री भएकै बेला द्रुतमार्ग नेपाली लगानीमा अगाडि बढ़ाउने र आफैले शिलान्यास गर्ने बताउँदै आउनुभएको थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठको समय जकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकारले केही दिन अघि मात्रै निर्माणको जिम्मा नेपाली सेनालाई दिइसकेको छ। आयोजनामा भारतीय लगानी भित्राइएको भन्दै सरकार गठनका बेला प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो।
चितवनको भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको 1000 शैयाको शिक्षण अस्पतालको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ। अस्पताल विकास समितिको बैठकले अस्पतालको गुरू योजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेश गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राज भण्डारीका अनुसार 14 बिघा 10 कट्ठा जग्गामा छुट्टा छुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास भवन, पार्किङ, फुलबारी लगायतका संरचना निर्माण गरिनेछ। शुद्ध खानेपानीको सुविधा हुनेछ भने अस्पताल आफैले अक्सिजन प्लान्ट निर्माण गर्नेछ। फोहोर व्यवस्थापनका लागि विशेष योजना अघि सारिएको छ। 6 अर्ब 54 करोड़ रूपियाँको लागतमा गुरु योजना अनुरूपको काम सम्पन्न गर्न सकिने अध्यक्ष राज भण्डारीले बताउनुभयो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुद्र मरासिनीका अनुसार सरकारले बजेट दिन सकेमा 5 वर्षभित्रमा गुरु योजना अनुसारको काम हुनेछ।
2.5 किलो अफिम सहित प्रहरीले 3 जनालाई नेपालगंजबाट पक्रेको छ। रुकुम भूमे गाउँपालिका 3 घर भई अहिले दाङको घोराई उपमहानगरपालिका 6 डेरागरी बस्ने अयन रोका र भागेश्वर रोका तथा रुकुम भूमेश्वर गाउँपालिका 3 रूपेश पोनलाई प्रहरीले पक्रेको हो। RA 2P 954 नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको विशेष सूचनाका आधारमा अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरूलाई पक्रेको थियो।
खुकुरी प्रहार घटनामा संलग्न दोषीलाई कार्यवाहीको माग गर्दै नेकपा एमाले रसुवाले गरेको अनिश्चितकालीन बन्द भोलि बिहान 6 बजेसम्मका लागि स्थगित गरिएको छ। भोलि बिहान 6 बजेदेखि अर्को निर्णय नभएसम्म बन्द जारी रहने आयोजकले जनाएको छ। बन्द खुलेसँगै गाड़ी चलेका छन्। बिहिबार र शुक्रबार भएको 2 घटनामा परि गोसाईकुण्ड गाउँपालिका 5 स्याफ्रुका फुर्वा साङ्गो घले, नौकुण्ड गाउँपालिका 1 यासाका जयराम घरले र श्यामलाल तामाङ गम्भीर भए घाइते भएका थिए। घटनामा संलग्न 10 मध्ये 3 मात्रै पक्राउ परेका छन्।
मेरो पनि भन्नु छ।
एमालेले सरकार गठनका विषयमा छलफल थालेको खबरमा जीवनाथ सुवेदी फेसबुकमा लेख्नुहुन्छ, अहिले सरकार भन्दा पनि दोस्रो चरणको चुनावमा ध्यान केन्द्रित गर्दा राम्रो होला।
शीतल साहिला फेसबुकमै लेख्नुहुन्छ, बेमौसमी बाजा, यो सरकार परिवर्तनको कुरा सुन्दा मुटु दुख्यो। परिवर्तन नै गर्ने भए असार 1 गर्नु नि, चुनावका बेलामा यो जात्र किन? त्यसैले एमालेसँगै सरकारको नेतृत्व गर्न तम्सिएको नेपाली कांग्रेसका नेताले यो कुरा सोचुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वा त्यो जुनसुकै पार्टीले जिते वा हारे पनि देशले जित्यो भनेको सुनेर उदय श्रेष्ठ ट्वीट गर्नुहुन्छ, यो भनाई साह्रै परिपक्व लाग्यो, जसले जिते पनि जित देशको हो र हुन पनि पर्छ।
फेसबुकमा राजन घिमिरेले लेख्नु भएको छ, सामाजिक सञ्जालमा भरतपुर महानगरकी मेयरकी उम्मेद्वार रेणु दाहालको धेरै आलोचना भएको देख्दा नराम्रो लाग्यो। के अहिले मात्र यस्तो भएको हो? नेताहरूले आफ्ना मान्छेलाई विभिन्न ठाउँमा नियुक्त गरेकै थिए, तर त्यति बेला किन आलोचना भएन? तर एउटी नारीले संविधानले दिएको अधिकार प्रयोग गर्दा किन उहाँको अपमान?
विरही अनिलले फेसबुकमा लेख्नु भएको छ, वडा अध्यक्षका उम्मेद्वारले 30-40 लाख रूपियाँसम्म खर्च गरेको देखे, उनीहरूले जिते भने त्यो खर्च सरकारले बेहोर्छ कि नागरिकले?
अनि लक्ष्मण ढकाल फेसबुकमा लेख्नुहुन्छ, होइन यो चुनावको मतगन्न त यत्रो समय लाग्छ, अहिले चुनिएका प्रतिनिधिले यही पारामा काम गर्ने हो भने विकास कहिले हुने?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोप्चन र सञ्जिता देवकोटा, सुई धाकुरा, प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज ब्याङ्क, राइजिङ टु सर्भ।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-01-00019। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सप्तरीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाप्रति किसानको आकर्षण बढेको छ। 2073 सालबाट शुरू भएको यो परियोजना अन्तर्गत अहिलेसम्म 210 भन्दा बढी फाइल तयार भइसकेको र यसका लागि समिति बनाउने काम अन्तिम चरणमा पुगेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ।
असिनाले बालीमा क्षति पुगेपछि बझाङमा भोकमरीको जोखिम बढेको छ। वैशाख 2 गतेदेखि पर्न थालेको असिना पानीले भित्र्याउने बेला भएको गहुँ, जौ, मसुरो, फलफूल बालीमा धेरै क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यसैबीच बैतडीमा 13 दिनदेखि टेलिफोन सेवा अवरूद्ध भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानले हिरक जयन्तीका अवसरमा विभिन्न विधाका 10 वरिष्ठ स्रष्टालाई हिरक सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले आज काठमाडौँमा गरेको समारोहमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डाक्टर तारानाथ शर्मा, तेजेश्वर बाबु गोङ, दीपनारायण मिश्र, नारायण प्रसाद शर्मा, रमा शर्मा, शंकरनाथ रिमाल, शान्तदास मानन्दरलाई 1,00,000 रूपियाँ नगद सहित सम्मान गरिएको हो। कार्यक्रममा त्रिदिवसीय राष्ट्रिय वाङ्मय संगोष्ठीको उद्घाटन पनि गरिएको छ।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इरानका राष्ट्रपति हसन रौहानी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। हिजो भएको चुनावमा उहाँले 57% मत ल्याउनु भएको अल जजिराले जनाएको छ। रौहानीका निकटतम प्रतिद्वन्दी कन्जर्भेटिभका इब्राहिम रैसीले भने चुनावमा धाँधली भएको आरोप लगाउनु भएको छ। हिजो भएको मतदानमा 4,12,00,000 मत खसेको थियो। मतदान सकिएको 18 घण्टा पनि नबित्दै 4,12,00,000 मतगणना गरेर नतिजा सार्वजनिक गरिएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस लालिगा फुटबलमा आज राति स्पोर्टिङ जियोन र रियल बेटिस बीच खेल हुँदैछ। यी दुई बीचको खेल बेलुकी 9:15 शुरू हुनेछ। यस्तै राति 11:15 हुने खेलमा डिप्रोटिभो लाकुराना कान र लस पाल्मस तथा लेगेन्स र अल्भासले खेल्नेछन्। राति 12:00 हुने खेलमा भने सेभिल्ला र औसासुन्नाले खेल्नेछन्।
खबरको सिलसिला यति नै। आज शनिबार सधैँको शनिबार जस्तै रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ धनुषाबाट साथी शैलेन्द्र महतो।
आजको रंग दर्पण मिथिलाञ्चलको लोकगाथाका नाचमा केन्द्रित छ। मिथिलाञ्चलका प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लोकगाथाका नाचहरू हराउन थालेको छ। आधुनिकतासँगै बढेको मनोरञ्जनका साधनको प्रयोग एवं आधुनिक नाटकहरू मञ्चनका कारण पौराणिक सांस्कृतिक नाच हराउन थालेका हुन्। प्राचीन समयदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका राजा सलहेज, शीत बसन्त, अल्हाउदल, जंगली बादशाह, गोपीचन्द, कुमरबीज भान जस्ता लोकनाच हेर्न मान्छेहरूको घुइँचो लाग्थ्यो। नाच हेर्न बसेका दर्शकहरू नाच नसकिएसम्म उठ्दैन थिए। पहिला विवाह, चाडपर्व, शुभ कार्य एवं उत्सवहरूमा प्रतिष्ठाका लागि मिथिलाञ्चलवासीहरू धेरै रकम खर्च गरेरै भए पनि यस्ता नाचहरू मञ्चन गराउने गर्थे।
हमर बहिन हाये दुलारू सब दिन से हमर बहिन है कि अरे छत की ना नदिया से कुटिया बनवली।
तर अहिलेका युवा पुस्ताले आधुनिक नाच नचाउने फेसन बढेको छ। आधुनिक आर्केस्ट्रा ड्रामा पार्टीको प्रभाव बढ्दै जाँदा पहिलेका लोक नाच हराउन थालेको छ। पुराना नाचमा नाच्ने कलाकारहरू अरू पेसातिर पलायन भइरहेका छन्। तथापि अहिले पनि केही लोक नाच पार्टी जेनतेन चलिरहेको छ। नाच पार्टीमा विगत 15 वर्षदेखि काम गर्दै आउनुभएका धनुषा बटेश्वर छौका ब्रह्म देवराम
हनुमान आराधना कीर्तन झाँकी नाच यसब कुमार बिरजवान अलारुदल सबैमा जान्छु। पहिले जस्तै त मान्छे हुँदैन, पब्लिक हुँदैन, अहिले घर घर टिभी सिडी भइसकेको छ होइन। अनि अर्केस्ट्रामा तपाईँको लेडिज र जेन्ट्स धेरै जुट्नुहुन्छ बुझ्नु। अनि हाम्रो आलारुदल कुमार बिजवान गुगली घाटम यता जो छ प्रोग्राम अलिक कम पब्लिक जुट्नुहुन्छ। यस्तो छ, अहिले सबै विदेशतिर लागिसकेछ, अहिले कलाकार धेरै भेट्दैन। अब सटा मालिकले सटा बन्द बुक गरिहाल्छ, कलाकार खोज्दा मान्छे हतपत कलाकार भेट्दैन।
लोकगाथाका नाच हेर्न अहिले पनि बुढापाकाहरू लालायित हुन्छन्। मैथिली सांस्कृतिक सँग जोडिएका पौराणिक नाचका स्वाद चाखिसकेकाहरू अहिलेका आर्केस्ट्रा लगायतका नाचलाई विकृति नै बुझ्छन्। जनकपुरका विवेक कर्ण
जी, पहले के नाच जे छलै अल्हारुदल नाच हो चाहे कुमार बृजभान हो चाहे जे भी नाच छलै, ओहि नाच के अंदर में जनता के बीच के लेल जनता के हक हित के लेल किछ रहस्य रहै छलै, इतिहास रहै छलै, किछ ओकर कहानी रहै छलै। अखन के जे वर्तमान स्थिति में हमसब देख रहल छियै, छोकरबाजी होय या नटंकी होय या नाटक होय, ओहिमे हमरा अहाँ सबके अस्तित्व के अश्लीलता के एतेक देखा रहल छै जे हम अहाँके समाज के ऊपर एकर बहुत बड़का प्रभाव पड़ रहल छै।
मिथिलाको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेका प्राचीन यथार्थ घटनामा आधारित 100 भन्दा बढी संख्यामा रहेको लोकनाच मध्ये धेरै हराइसकेकोमा सांस्कृतिक विद्हरू चिन्तित बनेका छन्। यस्ता लोकनाचहरूलाई बचाउन के गर्नुपर्छ त? वरिष्ठ साहित्यकार तथा मैथिली सांस्कृतिविद डाक्टर राजेन्द्र विमल,
धेरै लोकगाथाहरू अहिले लुप्त हुने अवस्थामा छन्, कति त लुप्त भइसकेका छन्। त्यो मनोरञ्जन सँगसँगै यसमा हाम्रो जीवनका विभिन्न पाटाहरूको चित्रण भएको छ। यी लोकगाथाहरूमा हाम्रो इतिहास छ, हाम्रो भूगोल छ, वन जङ्गलको कथा छ, हाम्रा चरा चुरुङ्गीहरूका कुराहरू छन्, हाम्रो मनोविज्ञान छ, हाम्रो सामाजिक र आर्थिक व्यवस्था छ, हाम्रो सांस्कृतिक रङ्ग छ। त्यसैले यदि जीवनलाई समग्रतामा बुझ्नु छ भने हामीले त्यो लोकगाथाहरूलाई सुरक्षित गर्न सक्नुपर्छ। जुन जातिको लोकगाथा हो ती जातिहरू संगठित भएर, सचेत भएर, ऐक्यबद्ध भएर कसरी बनाउनु, त्यसलाई कसरी सुरक्षित गर्ने, त्यस सम्बन्धमा सजगता अप्नाउनु पर्छ। र नम्बर दुई, त्यसमा चाहिँ सरकारको नीति र कार्यक्रममा पनि यी लोकगाथाहरू, लोक संस्कृतिका जुन कुराहरू छन्, हाम्रा सम्पदाहरू छन्, तिनको संरक्षणको निम्ति सरकारलाई पनि हामीले दबाब दिन सक्नु पर्दछ।
नेपाल दर्पण सँगै रंगदर्पणसँगै नेपाल दर्पणको समय सकिन लागेको छ। हामीलाई भर्खरै प्राप्त खबर अनुसार काठमाडौँको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको छ। मेयरमा एमाले उम्मेद्वार रामेश्वर बोहरा 9326 मतसहित विजय हुनुभयो भने उपमेयरमा एमालेकी भवानी डोटेल धिताल 10337 मत ल्याएर विजयी हुनुभएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणबाट विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले 110 र काँग्रेस 100 स्थानीय तहको प्रमुखमा विजय। पोखरामा विवादका कारण मतगणना रोकियो। भरतपुर र काठमाडौँमा एमाले, ललितपुरमा काँग्रेस अघि।
जुम्लाको चन्दननाथको मेयर र उपमेयर दुवैमा महिला विजयी भएपछि स्थानीय बासिन्दामा खुसियाली। जिल्लामा उज्यालो भित्र्याउने योजनासहित काम गर्ने प्रतिबद्धता।
काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको प्रक्रिया 14 गतेदेखि शुरू हुने, आफैले शिलान्यास गर्ने भन्दै तयारी गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन।
इरानका राष्ट्रपति हसन रौहानी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित। मतदान सकिएको 18 घण्टा पनि नपुग्दै 4,12,00,000 मत गनेर नतिजा सार्वजनिक।
र स्पेनिस लालिगा फुटबलमा आज राति स्पोर्टिङ जियोन र रियल बेटिस बीच खेल हुँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।